This is VOA News via remote. I'm Diane Roberts. A SpaceX rocket carrying two Americans has docked with the International Space Station, the first commercial launch to take U.S. astronauts into space. It's also the first time in almost a decade a U.S. rocket has lifted off carrying American astronauts to the International Space Station. The SpaceX Falcon 9 rocket, with the Dragon capsule aboard, launched into orbit from Kennedy Space Center Saturday. This morning, Americans are still processing what happened following protests over the death of George Floyd. Floyd, an African-American, died Monday while in the custody of white Minneapolis police officers. Nationwide, police have arrested people in almost two dozen U.S. cities, according to the Associated Press. The National Guard was called up in about a dozen states and the District of Columbia. They deployed outside the White House. You can hear law enforcement firing pepper spray as crowds taunted officers. In New York City, dangerous confrontations flared repeatedly as officers made arrests and cleared streets. In Philadelphia, at least 13 officers were injured when peaceful protests turned violent and at least four police vehicles were set on fire. In Los Angeles, the governor declared a state of emergency and ordered the National Guard to back up the city's police officers. The police chief said they helped control the situation.
We go to locations, we secure it, we even make arrests, and then only to have to come back to the location because others come in behind us. So this is going to allow us to hold ground at hundreds of locations and without taxing our police resources, which will allow us to go out and ensure the safety of communities.
From Washington via remote, this is VOA News. The protests have sent shudders through the health community and elevated fears the huge crowds will lead to a new surge in cases of the coronavirus. The number of cases worldwide has topped 6 million Sunday, according to a running tally by Johns Hopkins University. Nearly 370,000 people have died from the virus, almost 104,000 of them in the hardest hit country, the United States. The U.S. has nearly 1.8 million confirmed infections, while the world pushes toward 6.1 million cases. Nearly 2.6 million people have recovered from the respiratory illness. Latin American countries brace for difficult weeks ahead as the disease spreads rapidly across the region while much of the world exits lockdowns. Brazil registers another record surge in daily infections as divisions deepen among leaders on how to deal with the pandemic, thus hampering efforts to slow the virus. Brazil lags only behind the United States in confirmed cases. Restaurants, cafes, and bars in Paris will be able to put more tables outside when they reopen Tuesday after 2 months of lockdowns. Inside dining rooms must remain closed, though. The mayor told a paper, "In this crisis, Paris needs to support its restaurants and bars. They are the heart of our city." The high number of COVID-19 cases and higher contagion risks in the densely populated Paris region prompted authorities to allow only limited operations for now. Restaurants across other areas of France can fully reopen Tuesday. For hundreds of Belgians hoping to spend time with French friends and relatives after almost 3 months of lockdown, the sunny holiday weekend proved a grim disappointment. While families with ties in the Netherlands, Germany, and Luxembourg were able to put the coronavirus epidemic out of their minds for a short while, the French border remained shut. Belgian travelers without written proof they were on essential business were turned back by French police, despite an announcement from their own government that reunions and shopping trips can resume. Greece may be a top vacation destination, but for the British, Americans, and Italians dreaming of getting away, the country will be off limits for some time. The government in Athens has left them off a list of 29 countries from which Greece will start accepting visitors as it scrambles to mitigate the damage the COVID-19 pandemic has spelled for its biggest money-making industry, tourism. Greek tourism officials say travelers from the permitted countries will be able to enter Greece beginning June 15th, allowed to touch down only at the capital's main international airport and the northern metropolis of Thessaloniki, not other sun-kissed destinations. And global sports has started to rev back into action with Austria announcing it will host Formula One's delayed season opener July 5th and the NBA eyeing a July 31st return. Britain approved the return of domestic competitive sports June 1st, but with no fans present. Via remote, Diane Roberts, VOA News.
السلام علیکم وائس آف امریکہ واشنگٹن سے آج کے خصوصی شو کے ساتھ میں ہوں یاسمین جمیل. اس وقت پاکستان اور دنیا بھر میں ڈاکٹرز اور ہیلتھ ورکرز کرونا کے خلاف جنگ میں فرنٹ لائن پر ہیں اور اپنی جانوں کو خطرے میں ڈال کر کرونا کے شکار افراد کی جانیں بچا رہے ہیں. آج ہم آپ کی ملاقات ایک ایسے ہی پاکستانی امریکی ڈاکٹر سے کروا رہے ہیں جو ملواکی وسکانسن میں کرونا کے مریضوں کا علاج کر رہے ہیں. یہ ڈاکٹر ہیں ڈاکٹر سلیم تورانیا جو متعدی امراض کے ماہر ہیں اور بہت سے ہسپتالوں کے سسٹمز کے چیئرمین بھی ہیں, جن میں اسینشن سینٹ میری ہاسپٹل سسٹم ہے, ارورا میڈیکل سسٹم کے نوشا ہے, ارونا سینائی میڈیکل سینٹر ڈاؤن ٹاؤن ملواکی ہے, اور اس کے ساتھ ساتھ ڈاکٹر تورانیا میڈیکل کالج آف وسکانسن اور یونیورسٹی آف وسکانسن ملواکی میں اسسٹنٹ پروفیسر کے فرائض بھی انجام دے رہے ہیں. اور ان سب حساس قسم کے فرائض کی انجام دہی کے ساتھ ساتھ بہت ہی حساس اور لطیف جذبوں کی شاعری بھی کرتے ہیں. تو شاعری تو ہم بعد میں پوچھیں گے کہ کیسی کرتے ہیں اور کیوں کرتے ہیں اور آج کل کیسی شاعری کر رہے ہیں, لیکن اس وقت ہم بات کریں گے ان کے اس شعبے کی جس کے یہ ماہر ہیں اور کرونا کے مریضوں کا علاج کر رہے ہیں, جو ایک بہت ہی خطرناک اور اپنی جان کو خطرے میں ڈالنے والا اس وقت کام ہے. تو السلام علیکم ڈاکٹر سلیم تورانیا صاحب. بہت شکریہ آپ نے ہمارے پروگرام کے لیے وقت نکالا. کچھ بتائیے کہ اس وقت جو امریکہ بھر میں ڈاکٹرز ہیں, جو ہیلتھ ورکرز ہیں, کس طرح وہ فرنٹ لائن پر اپنی ذمہ داریاں انجام دے رہے ہیں اور ان کو یہاں خصوصی طور پر وسکانسن میں کیا مسائل درپیش ہیں؟
آپ کے ساتھ جانتے ہیں بہت ہی مشکل دور سے گزر رہے ہیں. ہم نے کبھی سوچا بھی نہیں تھا کہ ہمیں اس طرح کا کوئی وبا کی صورتحال سے دو چار ہونا پڑے گا. 20 سال سے میں انفیکشس ڈیزیز کے ڈفرینٹ مریض کو دیکھتا ہوں, انفیکشس ڈیزیز کے, اور کافی بزی پریکٹس ہے یہاں میری, لیکن جب سے یہ کووڈ تقریباً مارچ اپریل سے ہے شروع ہوا ہے, بہت مشکل صورتحال ہے. ایک وقت میں کئی پیشنٹ جو ہیں وہ کسی ایک ہاسپٹل کے ایمرجنسی روم میں جمع ہو جاتے ہیں, اور میں تقریباً یہاں 4-5 ڈفرینٹ ہاسپٹلز میں اپنی پریکٹس کرتا ہوں. یوزلی وہاں پر 5-7 پیشنٹ ہم دیکھتے تھے ہر ہاسپٹل میں, لیکن اب ایسا ہے کہ 20-20 پیشنٹ ایک ہاسپٹل میں, اور کبھی کبھی میرے لسٹ تقریباً 50-60 پیشنٹ کی ہوتی ہے, اور اس میں اکثر 25-30 پیشنٹ جو ہیں وہ آپ کے کورونا کووڈ کے ہوتے ہیں. تو مشکل ہے. انفیکشن ڈیزیز کے ڈاکٹر ویسے بھی کافی کم ہیں اس اسپیشلٹی میں, تو کم از کم 2 ایسے ہاسپٹل ہیں جہاں میرے علاوہ کوئی ڈاکٹر ہی نہیں ہے وہاں پر. تو مجھے ویسے بھی میں ان ہاسپٹل میں 365 ڈیز کام کرتا تھا, لیکن جب سے کووڈ کا معاملہ ہے تو تقریباً مارچ سے اب تک ایوری ڈے مجھے کام کرنا پڑ رہا ہے. بلکہ ابھی بھی آپ سے اس بات کے کرنے کے بعد مجھے واپس اپنے ہاسپٹل جانا ہے. تو مشکلات بہت ہیں. ہیلتھ کیئر ورکرز کے لیے لوگ کم ہیں, مریض زیادہ ہیں, ہاسپٹل میں بیڈز کم ہیں, بہت ساری بیسک ریکوائرمنٹ ہیں جیسے پی پی جو ہے وہ نہیں ہے سفیشینٹ تعداد میں. تو یہ اس طرح کی مشکلات ہیں جو ہم شاید پورے ہی امریکہ میں دیکھ رہے ہیں, خاص طور سے نیو یارک میں جو ہم نے دیکھا.
تو وسکانسن میں کیا صورتحال رہی؟ کچھ تو آپ نے ہائی لائٹ کیا کہ آپ اکیلے اتنے پیشنٹس کو دیکھ رہے تھے, تو ان میں ریٹ آف ریکوری کیا رہا؟
ریٹ آف ریکوری ماشاءاللہ یہاں پر کافی بہتر ہے. ہم پچھلے ایک مہینے میں کافی پیشنٹ یہاں پر دیکھے ہم نے, کمپیئر ٹو نیو یارک, نیو جرسی یا دوسری جگہوں کے اٹلی یا اس طرف, یہاں ریٹ آف ریکوری کافی بہتر ہے. آئی وڈ سے تقریباً 95-98% لوگ جو ہے وہ ریکور ہو رہے ہیں. لیکن جو مشکل ہے وہ یہ ہے کہ جو لوگ ایڈمٹ ہو جاتے ہیں, اور خاص طور سے اگر وہ کافی سک ہو جاتے ہیں اور اگر وہ وینٹیلیٹر پہ چلے جاتے ہیں, ان پیشنٹس میں ریکوری کا تناسب بہت کم ہے. تقریباً 70-80% وہ لوگ یوزلی سروائیو نہیں کر پاتے. تو وہ تو میرے خیال میں تقریباً ساری جگہ کا یہی ٹرینڈ ہے کہ جو لوگ وینٹیلیٹر پہ جاتے ہیں ان کے لیے مشکل ہو جاتی ہے. لیکن کمپیئر ٹو جیسے میں نے کہا نیو یارک اور نیو جرسی, हमारे यहाँ रेट ऑफ रिकवरी वो काफी बेहतर है।
तो आपने खुद देखा कि जान आपके सामने उन मरीजों ने दी जो कोरोना के मर्ज का शिकार हुए थे।
और ऐसे कई पेशेंट कुछ हॉस्पिटल सिस्टम में हमने ज्यादा अमवात देखी, कुछ में कम। जहाँ हमने ज्यादा अमवात देखी वो ज्यादातर उस इलाके में वो हॉस्पिटल है जहाँ पर डेमोग्राफिक वाइज वो लोग रहते हैं जिनकी लो इनकम जो पीपल हम कहते हैं, क्योंकि छोटे छोटे घर हैं और उनका एजुकेशन लेवल भी कम है। तो अगर घर में किसी एक शख्स को कोविड हो गया तो फिर वो अगर आइसोलेट भी करते हैं अपने आप को तो भी मुश्किल है, क्योंकि वो एक ही घर में रह रहे हैं तो दूसरे लोगों को इन्फेक्ट कर रहे हैं, और फिर चूंकि उनका एजुकेशन लेवल कम है तो उन्हें इतना अंदाजा भी नहीं है किस तरह आइसोलेशन करनी है। वो फिर अपनी जो उनकी छोटी पार्टीज होती हैं वो करते रहते हैं। तो अब हम इस वक्त जो मैं ट्रेंड देख रहा हूँ कि जो एक खास इलाकों में जहाँ पर एजुकेशन का लेवल कम है या लो इनकम पीपल है या वो बहुत छोटे छोटे घरों में रह रहे हैं, वहां से हम काफी पेशेंट देख रहे हैं कंपेयर टू उन इलाकों में जहाँ एजुकेशन लेवल अच्छा है या लोग बड़े घरों में रहते हैं और कम लोग हैं तो वो अपने आप को इजीली आइसोलेट कर लेते हैं।
और एज फैक्टर भी सामने आ रहा है।
एज फैक्टर बिल्कुल, जो ज्यादातर अमवात जो है वो ओल्ड पीपल में है या वो लोग जो क्या जिसको हम कहते हैं इम्यूनो कॉम्प्रोमाइज के, पहले उन्हें कोई जैसे कैंसर या कोई इस तरह की बीमारी है या डायबिटीज है। ओबेसिटी और डायबिटीज अनदर वो जो दो एक रिस्क फैक्टर हैं। तो जो मॉर्टेल होती है वो ज्यादा ओल्डर पीपल में और इम्यूनो कम्प्रोमाइज में है, लेकिन अब हम जो है वो ज्यादा इन्फेक्शन रिलेटिवली यंगर एज में भी देख रहे हैं, 30-40 साल 50 साल के लोग भी इन्फेक्ट होकर आ रहे हैं। लेकिन अभी तक जो थोड़ी सी इत्मीनान की बात है या खुशी की बात है कि वो लोग इन्फेक्ट तो हो रहे हैं और बार दफा थोड़ा सीरियस इन्फेक्ट भी हो जाते हैं, लेकिन मोर्टेलिटी रेट उनमें इतना नहीं है, वो फिर अल्टीमेटली रिकवर हो जाते हैं।
तो आप लोग ट्रीटमेंट के लिए इस वक्त, क्योंकि अभी तक तो कोई दवा सामने आई नहीं, वैक्सीन नहीं आई है, तो क्या 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 दवाएं इस्तेमाल कर रहे हैं? कोई नए तजर्बात भी कर रहे हैं आप लोग?
वो एक जो शुरू में है जैसे कहा गया था हाइड्रोक्सीक्लोरोक्विन, जब शुरू में मार्च अप्रैल में जब हमने पेशेंट देखना शुरू किया तो हमने काफी एक प्रोटोकॉल बनाया, उसको यूज करना शुरू किया। और आपको पता है कि कहाँ से उसकी जो तरकीब भी दी गई तो हमने ये शुरू किया, लेकिन उसका हमने कुछ बहुत ज्यादा फायदा नहीं देखा बल्कि कुछ नुकसान देखे। तो अब जो इस वक्त जो ट्रीटमेंट प्रोटोकॉल है उसमें हाइड्रोक्सीक्लोरोक्विन नहीं शामिल है, लेकिन हम जरा दो तीन डिफरेंट किस्म की और मेडिकेशन हैं जिसमें एक ड्रग का नाम है एमेक्ट्रा, वो हम देते हैं जब पेशेंट का एक खास स्टेज पे जिसको हम कहते हैं साइटोकाइन स्टॉर्म जब होता है, जब वो वाकई सिक हो रहा होता है तो हमारी बॉडी जब साइटोकाइन रिलीज करती है इन्फेक्शन को फाइट करने के लिए तो बार दफा वो जो रिस्पॉन्स होता है वो बहुत एग्जेजरेटेड होता है, तो बार दफा उस रिस्पॉन्स की वजह से ज्यादा नुकसान होता है। तो हम उसके लिए एक ड्रग है जिसको हम कहते हैं एमेक्ट्रा, वो हम यूज करते हैं। तो मैंने पर्सनली जितने पेशेंट देखे हैं और काफी रिकवरीज हुई, हमें उस इस ड्रग का फायदा नजर आया है। और अभी रिसेंटली जो अप्रूव हुई है ड्रग उसको कहते हैं रेमडेसिविर, REMIDISIVIR, और ये काफी इफेक्टिव ड्रग है। इसको कुछ अर्से पहले तक मुश्किल था यह मिलना, लेकिन अब काफी तादाद में ये दवाई है। और शुरू जब एक आध महीने पहले ये ड्रग हुई थी तो स्टेट में एक किस्म का लॉटरी सिस्टम था कि जो सिक पेशेंट था हम उसके लिए सबमिट करते थे रिक्वेस्ट और हमें लॉयल स्टेट जो है वो डिसाइड करती थी किसको मिलेगी ड्रग और किसको नहीं मिलेगी। लेकिन अब मैं देख रहा हूँ पिछले एक दो हफ्ते से ये ड्रग अवेलेबल है और इसका हम कुछ फायदा देख रहे हैं कि जो पेशेंट पहले अगर 15 दिन में अगर वो सिक होते थे और तो अगर हम ये ड्रग यूज करते हैं तो हम देख रहे हैं कि उनका जो ड्यूरेशन ऑफ सिकनेस है वो कम हो जाता है। ऐसा तो नहीं होता कि वो कोविड बिल्कुल खत्म हो जाता है, लेकिन उनकी जो ड्यूरेशन ऑफ सिकनेस हमने देखा है कि वो कम हो जाती
कम हो जाती है।
है।
तो कोई कोई प्लाज्मा थेरेपी का नाम बहुत सुनने में आ रहा है।
जी, प्लाज्मा एक ये थर्ड ऑप्शन है जो कि हम यूज कर रहे हैं। वो अब काफी वो भी रेडीली अवेलेबल है, शुरू में नहीं था, लेकिन अब काफी वो मरीज जो कि सेहतियाब होके घर जा रहे हैं और काफी वो मोटिवेटेड होते हैं, वो तो उनसे हम उनका प्लाज्मा की रिक्वेस्ट करते हैं, हमने यूज किया है। तो जो जहाँ तक मेरा अपना पर्सनल तजर्बा है, इन चारों ड्रग्स में जो साइटोकाइन के लिए जो हम ड्रग यूज करते हैं मैक्ट्रा, उसका मैंने काफी अच्छा रिस्पांस देखा है। इस तरह रेमडेसिविर जो हम जिस ड्रग यूज कर रहे हैं वो जो ड्यूरेशन जो शॉर्ट कर देती है उसका हमने फायदा देखा है। प्लाज्मा के बारे में हमारा कुछ अब तक जो मेरा एक्सपीरियंस है इतना कुछ अच्छा नहीं है। अच्छा नहीं है से मुराद है कि हम दे तो रहे हैं पेशेंट को, लेकिन हमें कोई सिग्निफिकेंट उसका जो आउटकम नजर नहीं आता कि वेदर ये बेनिफिशियल है। नुकसान तो नहीं है उसका, कोई से साइड इफेक्ट नहीं है, तो हम यूज कर रहे हैं उन पेशेंट में जहां हमारे कोई और ऑप्शन नहीं होता, हम प्लाज्मा दे देते हैं। लेकिन उसका कोई बहुत ज्यादा हमें ऐसा ड्रास्टिक कोई हमें बेनिफिट नजर नहीं आ रहा, लेकिन हम वो भी यूज कर रहे हैं। तो अभी इस वक्त जो एक्टिव ट्रीटमेंट है वो अमेक्ट्रा है ड्रग, रेमडेसिविर है और प्लाज्मा, ये तीनों चीजें हम इस वक्त यूज कर रहे हैं।
तो डॉक्टर साहब बड़ी बात है, आप डॉक्टर तो वैसे भी बहुत ही एक नेकी नेक लोग होते हैं और हसास भी होते हैं, लेकिन ये भी कहा जाता है कि डॉक्टर्स का दिल बड़ा सख्त हो जाता है रोज़ाना मरीजों को देखकर, तकलीफ़ों में लोगों को देखकर, तो आदि हो जाते हैं और उनकी हसासियत और जो नर्व जज्बात है वो ख़त्म हो जाते हैं। आम तासुर है, ये गलत भी हो सकता है। तो लेकिन आप बड़े लतीफ़ जज्बात की शायरी भी करते हैं, तो क्या ऐसा होता है कि जब आप मरीजों को ऐसी हालत में देखते हैं उस वक्त कुछ आप पर ऐसी गुजरती है कि आप उसका इजहार शायरी की सूरत में करते हैं, या जनरली आप एक हसास तबीयत के मालिक हैं और शायरी बड़े अरसे से कर रहे हैं?
जब आप इस पेशे में आते हैं तो आपका एक अलग ही एक मिजाज होता है, आप हसास तो होते ही हैं, लेकिन आप कोशिश ये करते हैं कि आप अपने गिर्द एक जो है एक क्या कहते हैं खोल सा चढ़ा लेते हैं अपने ऊपर। और इसलिए नहीं कि आप यू नो आप अपने लिए का कोई मसला होता है, लेकिन आप चाहते हैं कि जो आपके आसपास जो आपके साथ लोग काम करने वाले हैं वो भी आपसे जो है ना हौसला पाए, वो भी आपको देख के जो है ना जो है वो रंजीदा ना हो जाए। तो ऐसा तो होता है कि जो डॉक्टर होता है वो हर डॉक्टर चाहे वो शायर हो ना हो वो फील तो बहुत करता है, लेकिन उसको अपने काम करने के लिए उस वक्त जो है वो बहुत ज्यादा उसको एक सख्त किस्म का अपने ऊपर एक होल चढ़ा लेना पड़ता है। लेकिन यही होता है अंदर से आप जो है वो काफी महसूस करते हैं, हर एक चीज महसूस करते हैं आप। और इस पूरे प्रोसेस में पिछले जो ये 2-3 महीने से चल रहा है, खासतौर पर जब रमजान आया तो मेरी घर वालों ने एक चीज नोट की कि मैं पूरा दिन काम करके रात को आके इफ्तारी करने के बाद मैं अपने कमरे में बंद हो जाता था, अपने आप को कोशिश करता था कि आइसोलेट भी करूँ अपनी फैमिली से, लेकिन उस 2-3 घंटे में जब मैं कमरे में बंद होता था, जब मैं बिल्कुल टायर्ड होता था, यकीन मानिए मैंने जो जितनी अच्छी शायरी उस वक्त की है वो शायद मैंने इससे पहले ना की हो, क्योंकि आप जो आप महसूस करते हैं वही आप डायरे आप उसको चाहते हैं कि उसका कोई इजहार का कोई जरिया मिले।
तो कुछ हमारे सुनने वालों की नजर कीजिए अपनी कोई शायरी जो इन दिनों में आपके जहन से निकल कर बाहर आई।
कुछ दिनों पहले रमजान की एक रात में मैंने कुछ अशआर कहे थे, एक तरह की हम्द भी कह लें दुआ भी कह लें।
जी जी।
हम भटकते हैं तेरी राहों में तू रास्ता बता, हम भटकते हैं तेरी राहों में तू रास्ता बता, हम मोहब्बत करने वाले तेरे बंदे हैं खुदा, हम भटकते हैं तेरी राहों में तू रास्ता बता, हम मोहब्बत करने वाले तेरे बंदे हैं खुदा, हो दुखों का कुछ मदावा दर्द की कोई दवा, हो दुखों का कुछ मदावा दर्द की कोई दवा, कोई भी अपना नहीं कोई नहीं मुश्किल कुशा, तेरी रहमत से ज्यादा तो नहीं मेरे गुनाह, तेरी रहमत से ज्यादा तो नहीं मेरे गुनाह, कुछ भरम रखना मेरे इस दाम का रोजे जजा, कुछ भरम रखना मेरे इस दाम का रोजे जदा, जाऊं तो किस रुख पे मैं और दूं तो किस दर पे सदा, जाऊं तो किस रुख पे मैं और दूं तो किस दर पर सदा, तू ही तो मौला है मेरा, तू ही है हाजत रवा, और हर तरफ से तीरगी दिखता नहीं है रास्ता, हर तरफ से तीरगी दिखता नहीं है रास्ता, तू चराग़े राह है, तू ही तो है नूरुल हुदा। तो ये उस एक तरह की एक दुआ थी जो उस रात हुई, तो मैंने
दुआ आपने की। अच्छा, क्या जब आप आते हैं सारा दिन देखकर अम्बाद को, खासतौर पर इन 2 महीनों में, तो ये आपने कहा कि आपने ये शायरी की, लेकिन आप बयान कीजिए लफ्जों में कि क्या कैफियत होती है आपकी, एक डॉक्टर जो देख कर आया कि वो जिन मरीजों को नहीं बचा सका, उसकी कैफियत क्या होती है? अगर वो शायर भी है, वो तो ठीक है, शायरी उसने की, लेकिन एज ह्यूमन बीइंग और एज डॉक्टर उसकी क्या जज्बात होते हैं?
नहीं, ये मैंने कहा ना, मुश्किल मामला कई तरीके से हो जाता है। एक तो आपके जो मरीज को जो है जो तकलीफ होती है, आप उसको फील करते हैं कि किस तरह उसको मुश्किल हो रही थी अपना सांस लेने में, और आप जो वैसे तो कोशिश करते हैं और आपके अक्सर मरीज बेहतर हो जाते हैं, लेकिन ये वो जगह है कि जहाँ आप कुछ करना चाहते हैं उसके बावजूद भी आप कुछ नहीं कर पाते, तो वो जो एक बेबसी का आलम है जो कि अमूमन डॉक्टर के साथ नहीं होता, वो कुछ ना कुछ उसके पास ऐसी चीज होती है कि वो उसके साथ अपने पेशेंट को मैनेज कर लेता है। लेकिन एक जो कि बेबसी की कैफियत का आप देख रहे हैं, आपको पता है कि पेशेंट के साथ क्या प्रॉब्लम है, आपको पता है कोविड इन्फेक्शन है, आपको पता है कि रेस्पिरेटरी फेलियर हो रहा है उसको, लेकिन इसके बावजूद भी आप उसको जो है मैनेज नहीं कर पा रहे। तो एक तो ये बेबसी की सूरत हाल जो कि बहुत ही मुश्किल होती है, फिर एक दूसरी बात यह है कि रोजाना आप इतने सारे पेशेंट देख रहे होते हैं, जैसे मैंने कहा कि मेरे पास 20-25 पेशेंट इस तरह होते हैं, तो हर पेशेंट के लिए आपको जो है बार बार आपको वो आपका जो प्रोटेक्टिव इक्विपमेंट है वो आपको बार बार चेंज करना पड़ता है और जाना पड़ता है। तो एक तो वो एक बहुत ज्यादा मुश्किल मरहला है, उससे बहुत सारी थकावट होती है, लेकिन उससे ज्यादा हर वक्त आपको ये भी डर लगा रहता है कि कहीं आप खुद अपने आप को इन्फेक्ट ना कर लें, और उसमें भी बहुत से दफा डॉक्टर खुद अपने आप बारे में तो उतना नहीं सोचते, लेकिन वो सोचते हैं जब अगर वो खुद इन्फेक्टेड हो जाएंगे तो वो अपने को वर्कर को भी जो है वो इन्फेक्ट कर देंगे, और इसी तरह जब वो घर वापस आएंगे तो उनका अपने फैमिली का, तो ये एक अलग डर है जो कि दिमाग के पीछे हिस्से में होता है। और जो सबसे अहम बात जो अब हम फील कर रहे हैं कि हमें इसको इसका खत्म होते हुए कुछ इतना जल्दी नजर नहीं आ रहा, अभी भी हम उस पीक पर हैं और थोड़ा सा कुछ बेहतर हुआ है, लेकिन हम ये समझते हैं कि शायद ये चीज अब हमारे साथ कुछ ज्यादा लंबे अरसे तक रहे। तो ये एक और अलग मसला है कि आपको कोई जो है ना, जैसे कहते हैं कि लाइट एट द एंड ऑफ द टनल, आपको वो भी इतनी नजर नहीं आ रही। तो मुश्किल कई तरीके से है, एक तो अनसर्टेनिटी है।
तो यहाँ पर डॉक्टर्स की भी हम बात हुई, हेल्थ वर्कर्स की भी हम बात हुई कोरोना की वजह से।
जी, वो दूसरे शहरों में जिस तरह न्यूयॉर्क या न्यू जर्सी या उनको में जो सुनते थे हम, यहाँ पर जो विस्कॉन्सिन में मेरे इलाके में मेरे बहुत ही करीबी दोस्त, उनकी अल्लाह की मेहरबानी के मतलब वो रिकवर कर गए वो।
इसके साथ साथ आप अपने आप को फ्रेश रखने के लिए और अपने इर्द गिर्द के लोगों को फ्रेश रखने के लिए और खुश रखने के लिए शायरी को फिर मजाहिया रंग में भी पेश कर रहे हैं, कुछ ऐसा भी है?
नहीं, हाँ, असल में मेरी तो ज्यादातर, जैसे मैंने कहा ना कि जिस तरह का हमारा काम है तो इसलिए वो शायरी भी करनी पड़ जाती है, लेकिन जैसे मेरा अपना जाती वो है, वो तो जाहिर है बिल्कुल सीरियस शायरी का है।
सीरियस शायरी है। और ये भी हम अपने सुनने वालों को बता दें, आपने अभी एक लिटरेटरी फोरम बनवा रहे हैं, बना रहे हैं मिलवाकी का, जो अभी
जी
हाँ रजिस्टर्ड नहीं कराए, लेकिन आप ये फोरम अब बनाने वाले हैं और इसके थ्रू फिर आपका इरादा ये है कि मुशायरे और अदबी महफिलें मुनाकिद करेंगे।
जी हमने ऑलरेडी एक मुशायरा किया है मार्च 7 को, यहाँ पे बहुत ही शानदार, बहुत ही अच्छा मुशायरा हुआ। उसकी मेरे पास सारी क्लिप्स भी मौजूद है। काफी बड़े शायरों ने, आरिफ इमाम साहब ईस्टर्न से आए थे, इरफान सत्तार साहब आए थे, खालिद इरफान न्यूयॉर्क से, तो बहुत ही मशहूर मुशायरा हुआ और हमने उसको मिलवॉकी लिटरेरी फोरम के तहत किया। और लेकिन अब हम उसको रजिस्टर करके इंशाल्लाह बहुत और मुशायरे लाइव कराएंगे। लेकिन इस दौरान जब भी कोविड का मामला शुरू हुआ तो हमने कुछ 2 या 3 मुशायरे ऑनलाइन किए हैं। जैसे कि मैंने कहा, कभी हमने एक मुशायरे से फारिग हुए हैं जो कि ऑनलाइन था।
तो कैसा
तो
तजुर्बा
सर
रहा, कैसा तजुर्बा, क्या
ये
फील होता है?
बहुत अच्छा तजुर्बा है। थोड़ा सा ये कि जो लाइव मुशायरे की तो एक अलग ही बात है, उसमें जो आपको सामने नाजरीन से आपको रिस्पांस मिलता रहता है। लेकिन अब आई थिंक ऐसे ऐसे प्लेटफॉर्म मौजूद हैं ऑनलाइन भी, कि आप बहुत सारी इन्वॉल्वमेंट आपकी जो है सुनने वालों की भी हो सकती है उसमें। वो ऑप्शन भी हैं कि वो अपने कॉमेंट्स डाल सकते हैं या वो वाह वाह भी कर सकते हैं उसमें। तो इन तमाम अच्छा एक्सपीरियंस है, लेकिन वैसे लाइव जो मुशायरे हैं उनका रिप्लेसमेंट
उनकी तो
नहीं है।
बात ही कुछ और है। अच्छा,
जी
लेकिन आदी हो जाएंगे लगता यही है कि जो जो आसानियां लाइव मुशायरों में हैं वो बराह रास्त कराने में नहीं है।
जी
बहुत
जी
कम
जी
इंतजाम,
वो
हाँ, कम ट्रांसपोर्ट का खर्चा, दूसरे अखराजात, इकोनॉमिकल भी तो है ना ये।
हाँ बहुत इकोनॉमिकल है। और जनाब फिर अपने अपने औकात में, जैसे आप ऐसा था कि मैं तो आज भी कॉल पे हूँ, तो मैं सुबह सुबह जाके मैंने कई अपने 2-3 हॉस्पिटल के पेशेंट देख लिए, फिर मैं यहाँ 1 बजे घर पहुंचा और मैंने 2 घंटे का मुशायरा अटेंड किया। अब आपसे बात हो रही है, इसके बाद इंशाल्लाह मैं फिर निकलूंगा, मेरे पास 3-4 घंटे का और काम है। तो ये जो ऑनलाइन मुशायरे हैं आप इसी तरह भी कर सकते हैं, बल्कि हमने तो ये भी देखा है कि कुछ लोग जो है वो अपनी किसी अपनी गाड़ी में कहीं बैठे हुए वो उस तरह वो पार्टिसिपेट कर रहे हैं, तो इस
हाँ,
तरह भी हो जाता है, तो
तो
काफी धीरे हो जाता है।
हाँ, तो आसानियां तो बहुत हैं, तो फ्यूचर नजर आ रहा है कि ऑनलाइन मुशायरों का जरा खत्म नहीं होगा, बढ़ेगा।
जी,
अच्छा,
और इससे ये कि एक चीज मैंने और देखी कि ऑडियंस भी इसमें शायद मेरे में बढ़ जाती है। अभी मैंने जो हमने मुशायरा 1 घंटे पहले खत्म किया, तो जो साहब अरेंज कर रहे थे उनको, उन्होंने मुझे अभी भी एक टेक्स्ट किया है जो मैं आपसे देख रहा था। कल हमने मुशायरा किया था तो मुझे कह रहे थे कि कल के मुशायरे की जो ऑडियंस थी वो 2,500 थी, और आज आज के मुशायरे की वो कह रहे हैं कि ऑलरेडी इट्स ओवर 10,000 है। तो
बताइए।
ये आप कौन से मुशायरे में कर सकते हैं? यहाँ तो बड़ी मुश्किल से 200-300 क्या कहते हैं लोग जमा हो पाते हैं,
हाँ
मुश्किल
बिल्कुल।
से।
और दूसरी जो इंतजामात का जो है बोझ, वो अलग।
वो लगा। और फिर ये कि अभी ये जो मुशायरे ये रिकॉर्डेड भी हो गए, तो कई लोग जिन्होंने नहीं सुन पाए वो और सुनेंगे, तो इससे व्यूवरशिप बहुत बढ़ गई आपकी। और आपने जैसे कहा कि बहुत सारे इंतजाम, बहुत सारी चीजों से आप बच जाते हैं, लेकिन इसके बाद भी मैं कहूंगा कि जो करीब बैठ के जो आप बड़े बड़े शायर आते हैं उनके साथ आप बैठते हैं, और
हाँ,
मैं अक्सर ये कहता हूँ कि जो मुशायरों से पहले और मुशायरों के बाद का जो वक्त होता है जिसमें आप खासतौर पर बड़े बड़े शोरा आते हैं, तो उनसे जो आप सीखते हैं, उनसे बातें होती हैं, वो उसको उसका एक अलग ही चार्म, उसको आप कभी भी रिप्लेस नहीं कर सकते। लेकिन ये आपने बिल्कुल सही कहा कि ऑनलाइन मुशायरे कहीं जाने वाले नहीं, आई थिंक वो होते रहेंगे।
होते रहेंगे। तो फिर आप पेश कीजिए, आपने कहा मैं एक गजल पेश करूंगा अपनी।
हाँ जी, मैं एक गजल है जो मैंने बहुत ही छोटी पहर की तो मैंने कही थी कि तुझको भूले तो कोई याद आए, तुझको भूले तो कोई याद आए, लोग कितने ही तेरे बाद आए, वुसअते चश्मे यार कम निकली, हम तो दिल को लिए कुशाद आए, वो जो शिकवे गिले थे तुमसे हमें, वो जो शिकवे गिले थे तुमसे हमें, तुमसे बिछड़े तो हमको याद आए, ये तो सब वहशते दिलो जां है, ये तो सब वहशते दिलो जां है, शेर कहते नहीं के दाद आए,
वाह,
शेर कहते नहीं के दाद आए। और मकता इसका ये है कि आप रोते रहे हरम में सलीम, आप रोते रहे हरम में सलीम, लोग तो मैं कदे से शाद आए, आप रोते रहे हरम में सलीम, लोग तो मैं कदे से शाद आए, तुझको भूले तो कोई याद आए, लोग कितने ही तेरे बाद आए।
बहुत खूब, तो बेहद शुक्रिया, बेहद शुक्रिया डॉक्टर सलीम तुरानिया इस मौके पर, जबकि पूरी दुनिया कोरोना के वबा से परेशान है और आप कोरोना के मरीजों का इलाज कर रहे हैं, इसके साथ साथ आप अपना जो लिटरेरी शौक़ है, जो शायरी का शौक़ है, उसको भी साथ साथ लेकर चल रहे हैं, बल्कि अपना इजहार कर रहे हैं उन कैफियत का जो आपको मरीज़ों को देखते वक्त फील होती हैं। आपने हमारे प्रोग्राम के लिए वक्त निकाला, आपका बेहद शुक्रिया।
नहीं, इंशाल्लाह बहुत जल्द, 1 या 2 महीने तक हमारा इरादा है, मेरे कोरोना की वजह से ये लेट हो गया, वरना इंशाल्लाह बहुत जल्द मैंने अपना पहला दीवान 2 या 3 महीने में मुकम्मल होगा इंशाल्लाह।
तो हमारी दुआ कि आपका दीवान जल्द जल्द आए और आप साहिब दीवान भी हो जाएं, और बहुत सारे जो मरीज़ हैं जिनको आप देख रहे हैं वो ज़्यादा से ज़्यादा उनको सेहत याब करने में आप कामयाब हो सकें। आपने हमारे प्रोग्राम के लिए वक्त निकाला डॉक्टर सलीम तुरानिया, आपका बेहद शुक्रिया।
आपका भी बहुत शुक्रिया जो आपने हमें याद रखा।
ये थे मिल्वाकी विस्कॉन्सिन में मुतादी अमराज के माहिर डॉक्टर सलीम तुरानिया, जो मुतादिद अस्पतालों के सिस्टम्स के चेयरमैन भी हैं, जबकि वो मेडिकल कॉलेज ऑफ विस्कॉन्सिन और यूनिवर्सिटी ऑफ विस्कॉन्सिन मिल्वाकी में असिस्टेंट प्रोफेसर के फ़राइज़ भी अंजाम दे रहे हैं। एक ब्रेक का वक्त हो गया है, एक ब्रेक लेते हैं और ब्रेक के बाद हम प्रोग्राम का सिलसिला आगे बढ़ाते हैं।
जब रेडियो हो दूर और खबरें हों अहम, तो आइए हमारी वेबसाइट urduvoa.com पर। जब टीवी सामने ना हो और आपको जानना हो तो और कहीं ना जाइए, urduvoa.com पर आइए। दिन भर की अहम शह सुर्खियाँ, ताज़ा तरीन खबरें सब मिलते हैं urduvoa.com पर। अमेरिका और जनूबी एशिया में फैली रेडियो और टीवी के तजुर्बा कार सहाफियों की टीम आपको 24 घंटे बाखबर रखती है। इस पते को याद रखिए, www.urduvoa.com।
वॉइस ऑफ अमेरिका वाशिंगटन से मैं हूँ यास्मीन जमील, आप सुन रहे हैं हमारा खसूसी प्रोग्राम। आज हम अपने प्रोग्राम में आपको मालूमात पहुँचा रहे हैं कोरोना की वबा के दौरान जो नफसियाती मसाइल पेश आ रहे हैं पाकिस्तान में और दुनिया भर में, और ख़ास तौर पर पाकिस्तान में, उनके लिए क्या सहूलियात फराहम की जा रही हैं फिज़िकली और ऑनलाइन, और क्या जो नफसियाती मरीज़ हैं उनका इलाज या उनको मशवरे किसी ऑनलाइन पैनल से भी दिए जा रहे हैं, ऑनलाइन चैनल से भी दिए जा रहे हैं, या उनके लिए टेलीसाइकेट्री का कोई शोभा मौजूद है। इस बारे में मालूमात आप तक पहुंचाने के लिए इस वक्त हमारे साथ मौजूद हैं डॉक्टर नाजिश इमरान, जो एसोसिएट प्रोफेसर हैं और हेड ऑफ़ द डिपार्टमेंट हैं चाइल्ड एंड फैमिली सेक्रेटरी किंग एडवर्ड मेडिकल यूनिवर्सिटी लाहौर न्यू हॉस्पिटल। तो टेलीफोन पर हमारे साथ लाहौर से मौजूद हैं, अस्सलाम वालेकुम डॉक्टर नाजिश इमरान। मैं ठीक हूँ और उम्मीद है कि आप भी ठीक ही होंगी, आप डॉक्टर हैं तो अपना बहुत केयर कर रही होंगी और लोगों की भी केयर कर रही हैं, और ज़ाहिर अपनी पहले केयर है तो लोगों की केयर है। तो कुछ बताइए कि जो मैंने भी बात की कि क्या कोरोना की वजह से कुछ नफसियाती अमराज में इजाफा हुआ, जो कोरोना के मरीज हैं वो तो खैर हैं ही, लेकिन क्या उनकी वजह से वो नफसियाती प्रॉब्लम का शिकार हुए और उनके इर्द गिर्द के लोग भी नफसियाती प्रॉब्लम्स का शिकार हुए, और अगर हुए तो क्या वो रابطہ कर रहे हैं आप लोगों से किसी चैनल के ज़रिए, या उनको कोई फैसिलिटी आप लोग या कोई भी पाकिस्तान में दूसरे हॉस्पिटल्स में या आपके हॉस्पिटल में फराहम की जा रही है, इस पर ज़रा रोशनी डालिए।
जी बिल्कुल, जिस तरह आपने कहा कि कोरोना के फिजिकल इफेक्ट्स तो हैं ही, लेकिन साथ ही साथ कोरोना की वजह से साइकोलॉजिकल प्रॉब्लम्स एक तो जनरल पब्लिक में बहुत ज्यादा आ रहे हैं, क्योंकि स्ट्रेस बहुत ज्यादा है, फियर ऑफ इन्फेक्शन, फिर आइसोलेशन, या जिस तरह से लॉकडाउन इतना अरसा चलता रहा है तो उसके अपने साइकोलॉजिकल इम्पैक्ट्स बहुत ज्यादा हो जाता है, फिर जॉब लॉसेस, फाइनेंशियल और इकोनॉमिक, जिसकी वजह से जनरल पब्लिक भी बहुत ज्यादा स्ट्रेस का शिकार है। इसके साथ साथ हेल्थ केयर वर्कर्स, क्योंकि नंबर ऑफ केसेस बढ़ रहे हैं, ड्यूटी आवर बढ़ रहे हैं, प्रोटेक्टिव इक्विपमेंट की अवेलेबिलिटी और मल्टीपल चीजें, रिस्क ऑफ इन्फेक्शन बहुत बढ़ रहा है, तो उनमें भी साइकोलॉजिकल स्ट्रेस रिलेटेड सिम्टम्स काफी आ रहे हैं। اس کے ساتھ ساتھ جو کرونا کے پیشنٹس داخل ہیں ہاسپٹلز میں آئسولیشن میں، فیملیز کچھ داخل ہیں، تو وہ ان کے بھی جو ہے ڈیفینیٹلی بہت زیادہ جو ہے سائیکولوجیکل امپیکٹ ہاسپٹلائزیشن کا اور ایسی ڈیزیز کا جس میں جو ہے وہ ڈر بہت زیادہ ہے اور رسکس بھی ہیں ڈیتھس وغیرہ کے بھی اور النس کے، تو یہ ملٹیپل ڈیفینیٹلی اوور آل سائیکولوجیکل پرابلمس بہت زیادہ بڑھ رہے ہیں. اور اس سلسلے میں جو آپ نے سروسز کی بات کی، تو کنگ ایڈورڈ میڈیکل یونیورسٹی واز امنگ دی فرسٹ سارٹ آف انسٹیٹیوشنز ان دا ہول آف پاکستان جس نے ٹیلی میڈیسن ڈپارٹمنٹ جو ہے رائٹ ان دا سارٹ آف جب فرسٹ کیسز رپورٹ ہوئے تھے تو دی سارٹ آف ڈیولپڈ ٹیلی وائس چانسلر کنگ ایڈورڈ میڈیکل یونیورسٹی پروفیسر خالد مسعود گوندر اور ان کی ٹیم کے ساتھ مل کے تو ٹیلی میڈیسن کا ڈپارٹمنٹ اسٹیبلش ہوا اینڈ اٹس رننگ پرووائڈنگ 24 آور سروسز ڈفرنٹ اسپیشلٹیز کی انکلوڈنگ ٹیلی سائیکائٹری ایز ویل. تو ایک تو ٹیلی سائیکائٹری سروس کے ذریعے جنرل پبلک اور جو پیشنٹ جن کو آلریڈی سائیکیٹرک ایلنسز تھیں وہ ہم سے کانٹیکٹ کر سکتے ہیں.
نفسیاتی مشورے دینا یا نفسیاتی علاج کرنا ٹیلی فون کے ذریعے یا ویڈیو کال کے ذریعے، کیا آپ سمجھتی ہیں کہ یہ آسان کام ہے؟
آسان تو نہیں ہے لیکن ڈیفینیٹلی مطلب ہے ویڈیو کال اور اسکائپ کے ذریعے ٹیلی سائیکیٹری سروسز دنیا بھر میں تو ریگولر بھی چل رہی ہوتی ہیں. پاکستان میں اٹس اے نیو کانسیپٹ، لیکن یہ کہ بہت ریپڈلی جو ہے وہ اس کی اویئرنیس بھی لوگوں میں آ رہی ہے اور جنرل پبلک بھی واٹس ایپ اور اسکائپ کے جو نمبرس گورنمنٹ کی طرف سے اور یونیورسٹی کی طرف سے پرووائڈ کیے گئے ہیں، کیونکہ کئی جنرل ہاسپٹلس کی بھی جو ہے ایکچولی او پی ڈیز بھی بند ہیں، تو اس لیے جو آلریڈی پیشنٹ سائیکیٹرک ایلنسز کے ساتھ ہیں ان کے لیے سروس پروویژن کے لیے یہ بہت اچھا قدم ہے. اور اس کے ساتھ ساتھ ہی جنرل پبلک جو بہت زیادہ سٹریس ریلیٹڈ سمٹمز ہو رہے ہیں تو وہ بھی کانٹیکٹ کر سکتے ہیں اور ان کو ایڈوائس فون پہ اسیسمنٹ کمپلیٹ ہو کے اکارڈنگ ٹو دیئر ڈیفیکلٹیز فون پہ ایڈوائس بھی دی جا رہی ہے، اگر میڈیسنس کی ضرورت ہے وہ بھی، اور اگر جہاں پہ سیریس پرابلمس ہیں جہاں پیشنٹس کو ہاسپٹلائز کرنے کی ضرورت ہے تو اس سلسلے میں بھی پھر ان کو گائیڈنس ٹیلی سائیکیٹری سروسز کے ذریعے دی جا رہی ہے. ایک اور چیز جو بلکہ میں ذکر کرنا چاہوں گی ٹیلی سائیکیٹری کے ذریعے کہ کنگ ایڈورڈ میں کیونکہ نیو ہاسپٹل بیکیم دا مین سینٹر ان لاہور فار کورونا ایڈمیشن پیشنٹس، تو آبویسلی وہ پھر جس طرح سے نمبر آف پیشنٹس بڑھ رہے تھے تو ان میں بھی فرسٹریشن اور سائیکولوجیکل ایشوز بہت آ رہے تھے، تو وایا ٹیلی فون سروس کے ذریعے ہی کورونا کے پیشنٹس کی کاؤنسلنگ اور ان کو جو ہیلپ پرووائڈ کرنے کا جو ہے تو وہ بھی ریگولر چل رہا ہے، اور ساتھ ہی ساتھ اسٹاف سپورٹ سسٹم بھی جو ہے وہ کنگ ایڈورڈ میڈیکل یونیورسٹی میں اسٹاف سپورٹ کے لیے جو اسٹاف فرنٹ لائن ورکرز ہیں جن میں اسٹریس ریلیٹڈ پرابلمس بڑھ رہے ہیں تو ان کے لیے بھی کانفیڈینشیل کاؤنسلنگ سروس جو ہے وہ سائیکیٹری ڈپارٹمنٹ جو ہے وہ پرووائڈ کر رہا ہے. تو یہ تو یونیورسٹی کے لیول پہ ہے، لیکن اگر آپ اوور آل بھی دیکھیں پروونس میں اور ملٹیپل باقی پروونسز میں بھی اپارٹ فرام پنجاب کئی جو ہے وہ سائیکالوجی ڈپارٹمنٹ جو یونیورسٹیز کے ہیں دے ہیو اسٹارٹیڈ آن لائن سروسز، اور اس کو جو ہے کہ پبلک کین contact and can discuss confidentially کوئی بھی stress related problems جو آ رہے ہیں، تو یہ services کافی زیادہ بڑھ رہی ہیں اور اس کی ضرورت بھی ہے اور آنے والے وقت میں بھی اس کی ضرورت بڑھے گی.
تو لیکن جو دوائیں ہیں میڈیسن وغیرہ پھر وہ کیسے لیتے ہیں؟ مشورے تو لے لیے
میڈیسن کا، جی جہاں پہ میڈیسن کی ضرورت ہوتی ہے وہاں ان کو پرسکرپشن کمپلیٹ نوٹ ڈاؤن کر کے ڈپارٹمنٹل ٹیگ پہ اور وہ ان کو واٹس ایپ کر دی جاتی ہے، کیونکہ یہاں پہ تو جنرلی پیشنٹس نے ہاسپٹل میں جو ہے وہ ابھی اس وقت جہاں پہ او پی ڈیز وغیرہ چل رہی ہیں وہاں پہ تو ڈرگس وغیرہ ہاسپٹل سے مل جاتی ہیں، لیکن اکثر ہاسپٹلس میں پہلے بھی ڈرگس ہاسپٹل سے او پی ڈی پیشنٹس کو بہت زیادہ نہیں ملتی تھی، تو یہاں پہ پیشنٹس موسٹلی پرچیز کرتے ہیں، تو پرسکرپشن ان کو پھر واٹس ایپ کے ان کو بھیج دی جاتی ہے اور وہ پھر جو ہے وہ میڈیکل اسٹور سے جو دوائی دینی ہوتی ہے اکارڈنگلی وہ دے دیتے ہیں.
اچھا یہ تو ہے نا جو آپ نے کہا کہ کرونا ریلیٹڈ جو پیشنٹس ہیں ان کے لیے، لیکن جو جو پہلے سے ان کے پیشنٹس تھے ہاسپٹلس میں وہ تو وہ بھی اب گھروں میں بیٹھ گئے، تو ان کے لیے جو سیریس بیماریاں ہیں نفسیاتی بیماریاں ان کا علاج پھر کس طرح ہو رہا ہے، ان سے کس طرح کاؤنسلنگ؟
اس میں دیکھیں ہاسپٹلز میں تو آن کال پہ تمام مطلب ہے ڈاکٹرز روٹیشن پہ موجود ہوتے ہیں، तो इसलिए जो सीरियस पेशेंट्स हैं दे प्रेजेंट टू एमरजेंसी या जहाँ दाखिले की जरूरत महसूस हो वहाँ एडमिशन भी चल रहे हैं लेकिन विद ऑल द सेफ्टी प्रिकॉशंस. और इसी तरह से फॉलो अप जो पेशेंट्स का है वो भी अब स्काइप या व्हाट्सएप के जरिए टेलीसाइकाइट्री सर्विसेज के थ्रू ही जो पेशेंट्स ऑलरेडी प्रीवियसली अनवेल हैं दवाइयाँ ले रहे हैं सो दे आर कंसल्टिंग एंड दे आर बींग असेस्ड और सर्विस वगैरह उनको टेलीसाइकाइट्री के जरिए ही ज्यादा प्रोवाइड की जा रही है अभी.
तो क्या आप समझती हैं कि कोरोना के बाद भी ये जो सिलसिला है इसको मजीद तकवीत मिलेगी क्योंकि इससे पहले तो इतना ये सिस्टम पर अमल नहीं हो रहा था.
जी एक्चुअली जी आप बिल्कुल ठीक कह रही हैं. एक्चुअली कोरोना खत्म होने के बाद भी चीजें उस तरह से तो हर लेवल पे ही चेंज होंगी सर्विस प्रोविजन के हवाले से भी एजुकेशन के पॉइंट ऑफ व्यू से भी. और टेली मेडिसिन इज समथिंग जो कि मतलब है आप पॉजिटिव आउटकम कह सकते हैं ड्यूरिंग ऑल दीज सिचुएशन की जहाँ बहुत सी डिफिकल्टीज आ रही हैं लेकिन कुछ अच्छे इनिशिएटिव जो इन द लॉन्ग रन स्पेशलिस्ट रूरल एरिया में पाकिस्तान की बहुत सी पॉपुलेशन है जहाँ स्पेशलिस्ट सर्विसेज अवेलेबल नहीं है क्योंकि इट्स अब ये कोई ऑप्शन नहीं रहा इट हैज बिकम कंपल्सरी. तो इसलिए जो है वो इन द लॉन्गर रन मेडिकल सर्विसेज की प्रोविजन इन पाकिस्तान इज डेफिनेटली गोइंग टू चेंज और उसमें टेली मेडिसिन वुड प्ले अ मेजर रोल.
खास नंबर जैसा कि आपने कहा कि देहातों में जहाँ के हॉस्पिटल्स नहीं है या कोई फैसिलिटी नहीं है तो एटलीस्ट मशवरे तो हो जाएंगे अब लेकिन उनको अद्वियात की फरहमी यकीनन एक मसला रहेगा उसके बाद
भी. जी जी बिल्कुल देखिए मतलब है वो उसके बिल्कुल लिमिटेशंस हैं हर चीज उस तरह से नहीं हो सकती लेकिन बहरहाल उसके मतलब है उसको एडवांटेज उसको अपने फायदे के लिए तो हम बहुत ज्यादा इस्तेमाल कर सकते हैं जिस हद तक हो सके ताकि पेशेंट्स को जो दूर दराज इलाकों में रहते हैं उनको जो है वो सर्विस या एडवाइस मिल सके और अकॉर्डिंगली जो है वो चीजें बेहतरी की तरफ जा सकती हैं.
तो अगर मैं कहूँ कि दो जुमलों में बताइए कि टेली चाइल्ड सॉरी टेली साइकेट्री का फ्यूचर क्या है पाकिस्तान में तो आप क्या कहेंगे?
टेली साइकेट्री का फ्यूचर बहुत ज्यादा ब्राइट है क्योंकि देखें ओवरऑल सोसाइटी में साइकोलॉजिकल प्रॉब्लम्स काफी बढ़ रहे हैं बिकॉज ऑफ वेरियस रीजन और पोस्ट पेंडेमिक एरियाज में भी देयर इज हाई लाइवलीहुड के डिफरेंट एजेस में प्रॉब्लम्स इंक्रीज होंगे तो उन तमाम सिचुएशंस में टेली साइकेट्री बहुत एक पॉजिटिव रोल प्ले कर सकती है इन सर्विस प्रोविजन टू द पीपल इन फार फ्लंग एरियाज एज वेल एज इन सिटीज.
बेहद शुक्रिया डॉक्टर नाजिश इमरान आपने हमारे प्रोग्राम के लिए वक्त निकाला. थैंक यू. ये थी किंग एडवर्ड मेडिकल यूनिवर्सिटी लाहौर म्यू हॉस्पिटल में एसोसिएट प्रोफेसर और हेड ऑफ द डिपार्टमेंट चाइल्ड एंड फैमिली सेक्रेटरी डॉक्टर नाजिश इमरान जिन्होंने पाकिस्तान में टेली सेक्रेटरी पर गुफ्तगू की. एक ब्रेक का वक्त हो गया है एक ब्रेक लेते हैं और ब्रेक के बाद हम प्रोग्राम का सिलसिला आगे बढ़ाएंगे.
ताज़ा तरीन खबरें रेडियो प्रोग्राम्स ऑडियो और वीडियो रिपोर्ट्स देखने सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप जो गूगल प्ले और ऐप स्टोर पर दस्तियाब है. खबरें अब हर वक्त आपकी मुट्ठी में.
वॉइस ऑफ अमेरिका वाशिंगटन से मैं हूँ यास्मीन जमील. आप सुन रहे हैं हमारा खसूसी प्रोग्राम. इस प्रोग्राम में अब हम आपकी मुलाकात करवा रहे हैं. इस्लामाबाद में मौजूद हैं एक नावल निगार जो पाकिस्तान की मीडिया इंडस्ट्री पर एक मुनफरिद नावल लिख चुके हैं उर्दू ज़बान में. शायर हैं और पाकिस्तान के मुख्तलिफ टेलीविजन स्टेशंस पर फ़राइज़ अंजाम दे चुके हैं मुख्तलिफ रोल अदा कर चुके हैं. तो इनसे गुफ्तगू करते हैं और इनसे पूछते हैं कि इस वक्त इनकी शायरी पर क्या क्या रंग गालिब है और ईद के हवाले से अगर इनके पास कुछ अशार आए हैं इनके सामने आए हैं तो वो हमारे सुनने वालों तक पहुंचाएं. अस्सलाम वालेकुम वकास अजीज साहब.
जी वालेकुम सलाम मैडम कैसी हैं आप?
मैं ठीक हूं बेहद शुक्रिया आपने हमारे प्रोग्राम के लिए वक्त निकाला. तो वकास कुछ बताइए अपने नावल के बारे में जो आपने लिखा मीडिया इंडस्ट्री पर उसमें आपने क्या कुछ बयान किया और क्या इशू थे जो आपने उनको हाईलाइट किया?
जी सबसे पहले तो मैं आपके सुनने वालों को बहुत बहुत ही मुबारक कहूंगा उदासी से भरी से ही और आपका बहुत शुक्रिया कि आपने नए लिखने वालों को और नए जो आपके बाद के लोग हैं उनके आप इस तरह हौसला अफजाई करते हैं. ये नॉवेल आज से 3 साल कबल मैं जब नियो टीवी की स्क्रीन का हिस्सा था تب میں نے یہ لکھا تھا اور اینکر اس کا نام تھا. بنیادی طور پر ہم ینگسٹرز کو جن ایشوز کا سامنا کرنا پڑتا تھا اور ان پر ہم بول نہیں پاتے تھے, تو بطور تخلیق کار پھر میں نے یہ مناسب سمجھا کہ میڈیا انڈسٹری کے جو ایشوز ہیں ان کو اس ناول کے ذریعے ہائی لائٹ کیا جائے, اور اردو ناول کی تاریخ میں بھی یہ اپنے موضوع کے اعتبار سے بالکل نیا اور منفرد ناول ہے.
تو اس میں پاکستان کی میڈیا انڈسٹری کو آپ نے ہائی لائٹ کیا, اس کی اچھائیاں اور اس کی جو چیزیں آپ کو اچھی نہیں لگیں ان کو آپ نے اس میں ہائی لائٹ کیا.
جی, تخلیق کار کا کام یہ ہوتا ہے کہ اپنی تخلیق اور فن کے ذریعے جو ہے وہ ان ایشوز کو ایک فن پارے کی حیثیت دے سکے. تو میں نے اپنے تئیں کوشش کی اور شکر اللہ تعالیٰ کا کہ 5 دنوں میں ہی اس کی تقریباً 5,500 کاپیز سیل ہو چکی تھی, ابھی بھی آؤٹ آف پرنٹ ہے اور امید ہے کہ جلد اس کا اگلا ایڈیشن بھی آ جائے گا انشاءاللہ.
ٹھیک, تو آگے چلتے ہیں, آپ شاعری بھی کرتے ہیں تو کچھ بتائیے کہ کس طرح کی شاعری آپ کرتے ہیں؟
دیکھیے جی, شاعر تو ہوتا ہے اور یا پھر نہیں ہوتا بقول محبوب خزاں. ابھی یہ ہے کہ اپنے زمانۂ طالب علمی سے ہی لکھنے کا آغاز کیا, اور ریڈیو پاکستان راول پنڈی میری بنیادی ابتدائی دستگاہ ہے براڈ کاسٹنگ کے حوالے سے بھی, اور شاعری میں بھی وہاں بہت سے اساتذہ فن سے سیکھنے کا موقع ملا, اور آج کل بھی جو صورتحال چل رہی ہے, شاعر جو ہوتا ہے وہ معاشرے کی آنکھ ہوتا ہے, وہ آنے والے زمانوں پہ نگاہ رکھتا ہے, اور جو تخلیق کار اپنے موجود اور اپنے معروضی حالات کو نہیں لکھتا اس کو پھر تاریخ فراموش کر دیتی ہے.
تو آپ کی شاعری میں آج کل کیا چیز غالب ہے, ہمارا سوال یہ ہے.
جی بالکل, میں ابھی آپ کو سناؤں گا بھی, چونکہ آپ نے خود بھی اس کا تذکرہ کیا, طیارہ حادثہ اور پھر یہ وبا کے دن لاک ڈاؤن, عجب ایک اداسی کی کیفیت جو ہے وہ کی ہوئی ہے. تو ایک شعر سے میں سٹارٹ لیتا ہوں اگر آپ کی اجازت ہو.
ارشاد ارشاد.
اب کوئی عید اور کہاں کی عید, اب کوئی عید اور کہاں کی عید, دل کی چھت پر بہت اندھیرا ہے. اور ایک غزل ہے اس کے چند اشعار ہیں, مطلب پیش کرتا ہوں کہ موت کا سلسلہ عید کا دن بنا, موت کا سلسلہ عید کا دن بنا, خوف کا راستہ عید کا دن بنا, اور دل نے مانگی نہیں اس لیے زندگی, دل نے مانگی نہیں اس لیے زندگی, ایک عجب بد دعا عید کا دن بنا.
بہت خوب بہت خوب,
بہت شکریہ. اور اب ملن کی کوئی بھی دعا نہ کرے, اب ملن کی کوئی بھی دعا نہ کرے, مستقل فاصلہ عید کا دن بنا.
واہ واہ.
اور کھا گیا ہے خاموشی سے میرے اپنے, کھا گیا ہے خاموشی سے میرے اپنے, کس طرح کی بلا عید کا دن بنا.
واہ.
کس طرح کی بلا عید کا دن بنا. بسی کا جب بے بسی کی کیفیت ہے, اداسی کی, تو اس میں جو ہم لکھ سکے وہ کچھ ایسا ہی تھا.
بہت بہت اچھی شاعری آپ نے کی. اچھا یہ بتائیں کہ آپ نے ایک کسی نئے چینل سے بھی آپ کچھ ابتدا کرنے والے ہیں, کچھ ذکر اس چینل کا.
نوجوان ساتھیوں کی ٹیم پہ مشتمل یہ ایک پاکستان کا واحد ایسا چینل ہوگا جس میں ہم کوشش کریں گے, اور ہماری حتی البصر کوشی بھی ہے اس میں, ہم جو ٹرو جرنلزم ہے اور جرنلزم ایتھکس جو ہے اس کو مد نظر رکھتے ہوئے کام کر سکے. اور یہ سکرین جو ہے وہ انشاءاللہ تعالی یکم جون سے اسلام آباد سے ہی آن ایئر ہو رہی ہے, اور اس میں میں بطور کنٹرولر نیوز اینڈ کرنٹ افیئر میں نے اس کو جوائن کیا ہے, اور اس کے ساتھ ساتھ میں 8 بجے کا جو پروگرام ہے سوموار سے جو میں رات تک اس کو بھی ہوسٹ کروں گا.
تو اس میں کیا خاص بات ہوگی جس کو آپ ہائی لائٹ کریں گے؟
میرے پروگرام کے حوالے سے آپ پوچھ رہی ہیں یا چینل کی کل؟
چینل کے حساب سے.
دیکھیے اس وقت آپ دیکھ رہی ہیں کہ پوری دنیا کا جو میڈیا ہے وہ کرونا کو ہی کور کر رہا ہے، لیکن ہماری کوشش یہ ہوگی کہ پاکستان کے اس چینل کی وساطت سے، اس پلیٹ فارم کی وساطت سے، جو ہمارا پیور ریئل کلچر ہے، جو انسانیت سے جڑا ہوا ہے، جو محبت سے جڑا ہوا ہے، جو امن سے جڑا ہوا ہے، اس کو ہم پریزنٹ کر سکیں، اور کسی بھی قسم کی شدت پسندی اور نیگیٹو جو ایک آپ کے ناظرین کے ساتھ آپ کی اٹیچمنٹ ہوتی ہے اور آپ اس کو براڈ کاسٹ بھی سماؤ کر جاتے ہیں، ویسا کوئی سلسلہ نہ
اس میں پیش کیا جائے گا. تو آپ کا کیا، آپ نے کہا آپ ایک ہوسٹ کریں گے، تو آپ کے پروگرام میں کیا خاص بات ہوگی؟
جی میرا پروگرام ان شاء اللہ تعالیٰ اس کا ٹائٹل ہے ڈیبیٹ 360، اور میرا جو پروگرام ہے ہفتے میں چار دن ہے، اس لیے میری کوشش ہوگی کہ چاروں دن جو ہے وہ میں اس کو اسٹوڈیو سے بھی اور آؤٹ ڈور جو ہماری فیلڈ پروگرامنگ ہوتی ہے یا فیلڈ رپورٹنگ بھی ہم اس کو کہتے ہیں، فیلڈ جرنلزم بھی، اس سے بھی جڑا ہو، اور صرف اس میں صرف سیاسی جو ٹاک شوز جس کو ہم جس میں صرف تین لوگ یا دو لوگ بٹھا کر ایک بحث کریٹ کی جاتی ہے اور اس کے بعد وہ ختم ہو جاتا ہے، اس کا نتیجہ نہیں نکلتا، ویسا نہیں ہوگا یہ پروگرام. میری کوشش ہوگی اس میں اگر سیاسی معاملات ہیں پارلیمان کی حد تک یا زمینی حقائق ہیں لوگوں کے مسائل سے جڑے ہوئے، ان کو مقتدر حلقوں تک، مقتدر ایوانوں تک جو ہے وہ میں پہنچا سکوں. ہم سنسنی نہیں پھیلائیں گے، ہم جس طرح میں نے گزارش کی چند میں قبل کہ ہم نے سنسنی نہیں پھیلانی، لوگوں کو پریشان نہیں کرنا، خبر ان تک پہنچانی ہے اور جو اس کا ٹرو ایسنس ہے اس کو بھی برقرار رکھنا ہے.
لیکن یہ تو سبھی چینلز کہتے ہیں، اس میں آپ کی نئی بات کیا ہے؟
سبھی چینل کہتے ہیں لیکن وہ پھر کوئی سب سے پہلے بازی لے جاتا ہے اور کوئی تہلکے کے ساتھ آ جاتا ہے، کوئی شور مچا دیتا ہے، ایسا کچھ بھی نہیں ہوگا. خبر کو خبر کے انداز سے ہی پریزنٹ کیا جائے گا.
تو بہت شکریہ وقاص عزیز، آپ نے ہمارے پروگرام کے لیے وقت نکالا.
جب ریڈیو ہو دور اور خبریں ہوں اہم، تو آئیے ہماری ویب سائٹ اردو voa.com پر. جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے، اردو voa.com پر آئیے. دن بھر کی اہم شہ سرخیاں، تازہ ترین خبریں سب ملتے ہیں اردو voa.com پر. امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے. پاکستان میں شام 7 بجے سے صبح 7 بجے تک اردو voa.com پر براہ راست سنیے. ہمارے تازہ ترین براڈ کاسٹ بلٹنس کے لیے دن میں کئی دفعہ آئیے، دن ہو یا رات، جب دل چاہے. اس پتے کو یاد رکھیے، www.urduvoa.com.
وائس آف امریکہ واشنگٹن سے میں ہوں یاسمین جمیل، آپ سن رہے ہیں ہمارا خصوصی پروگرام. کرونا وائرس کی وبا نے جہاں پوری دنیا کو ایک تکلیف میں، ایک آزار میں مبتلا کر رکھا ہے، وہیں اقوام متحدہ کے عہدیداروں کے الفاظ میں گھریلو تشدد کی شیڈو پینڈیمک میں بھی اضافہ ہو رہا ہے. کووڈ 19 کی وبا سے پہلے کے اعداد و شمار کے مطابق ہر 5 میں سے ایک عورت جنسی یا جسمانی تشدد کا شکار ہوتی ہے. کچھ اور تفصیل ہمارے ساتھی مدثرہ منظر کی اس رپورٹ میں سنیے.
برا ہو اس کرونا وائرس کا جس نے اسکول، کالج، دفاتر، کاروبار سب بند کر دیے. لوگ گھروں میں محصور ہو کر رہ گئے اور ایک دوسرے سے جدا رہنے کا موقع نہ رہا. وہ جو کام کی وجہ سے کچھ گھنٹے الگ الگ گزارتے تھے، گھر میں ہر دم ساتھ رہنے پر مجبور ہوئے. مجبور کا لفظ شاید آپ کو عجیب لگے، مگر بعض گھروں پر یہ صادق آتا ہے. یقین نہ آئے تو ڈومیسٹک وائلنس کے الفاظ گوگل پر ڈال کر دیکھ لیجیے، روح فرسا داستانیں کھل جائیں گی. بیٹی رخصت کرتے وقت والدین اکثر یہی کہتے ہیں کہ شوہر کے گھر سے مر کر ہی نکلنا. شاید زمانے کی جدت میں یہ الفاظ دقیانوسی لگیں، مگر دل میں خواہش ہر ماں باپ کی یہی ہوتی ہے کہ بیٹی صدا اپنے گھر میں بسی رہے، اور اسی کوشش میں بیٹی اپنا گھر بچاتے بچاتے زندگی گزار دیتی ہے، حالانکہ گھر اس کا شاید ہوتا ہی نہیں، پہلے ماں باپ کا اور پھر شوہر کا. بعض صورتوں میں شوہر مطلق العنان حاکم کی طرح اپنے ہر حکم کی تعمیل چاہتا ہے، اور اس تعمیل میں معمولی کمی اسے سیخ پاک کر دیتی ہے، اور اگر ایک مرتبہ بیوی پر ہاتھ اٹھ جائے تو پھر یہ سلسلہ رکتا نہیں ہے. بات گھر سے باہر نکلے تو گھریلو تشدد کہلاتی ہے، ورنہ میاں بیوی کا معاملہ. کیونکہ ایک تحقیق کے مطابق دنیا بھر میں ایسے 50% واقعات رپورٹ ہی نہیں ہوتے. کرونا وائرس کی وبا نے جہاں پوری دنیا کو ایک آزار میں مبتلا کر رکھا ہے، وہیں اقوام متحدہ کے عہدیداروں کے الفاظ میں گھریلو تشدد کی شیڈو پینڈیمک میں بھی اضافہ ہو رہا ہے. کووڈ 19 کی وبا سے پہلے کے اعداد و شمار کے مطابق ہر 5 میں سے ایک عورت جنسی یا جسمانی تشدد کا شکار ہوتی ہے۔ یہ تعداد پاکستان میں اور بھی فکر مندی کا باعث ہے۔ فرزانہ باری کے مطابق پاکستان میں ہر تیسری عورت گھریلو تشدد کا شکار ہوتی ہے۔ ڈاکٹر فرزانہ باری قائد اعظم یونیورسٹی اسلام آباد میں جینڈر اسٹڈیز ڈپارٹمنٹ کی ڈائریکٹر رہ چکی ہیں اور انسانی اور خواتین کے حقوق کی سرگرم کارکن ہیں۔ وائس آف امریکہ سے بات کرتے ہوئے انہوں نے کہا کہ اس لاک ڈاؤن میں گھریلو تشدد میں یقیناً اضافہ ہوا ہے۔
یہ کہ جو سپورٹ سسٹمز ہیں جو پاکستان میں پہلے بھی بہت ویک ہے، چاہے آپ کا یہ ہے کہ پولیس کی بات ہو یا شیلٹر ہومز کی بات ہو، ہمارے سپورٹس سٹرکچرز جو ہیں پہلے سے بھی بہت ویک ہے، لیکن ابھی تو وہ بالکل فنکشنل نہیں ہے اس صورتحال میں۔ تو وہ بھی یہ ہے کہ اور جو خواتین جو ہیں وہ گھریلو تشدد کا اس وقت شکار ہیں، وہ بیسیکلی ان کو کسی قسم کی سپورٹ جو ہے وہ بھی نہیں مل پا رہی ہے۔
لڑائی جھگڑے ان گھروں میں زیادہ ہوتے ہیں جہاں مالی مشکلات ہوں، اور کرونا وائرس سے بچاؤ کے لیے گھروں میں بند ہونے کا زیادہ اثر غریبوں پر ہوا ہے۔ ان خیالات کا اظہار جسٹس ہیلپ لائن آف پاکستان کے صدر ایڈوکیٹ ندیم شیخ نے لاہور سے وائس آف امریکہ سے گفتگو میں کیا۔ ان کا کہنا ہے کہ ایک ڈیڑھ کمرے کے مکان میں رہنے والے، جہاں ایک کمانے والا اور 20 کھانے والے ہوں، وہاں لاک ڈاؤن اور روزگار بند ہونے کی صورت میں گھریلو جھگڑے نہیں ہوں گے تو اور کیا ہوگا۔
اس کے بعد دن بدن گھریلو ناچاکیاں بڑھ رہی ہیں، اور ہم تو چونکہ سارے دن عدالتوں میں ہوتے ہیں، اور ہمیں تو اندازہ تھا کہ لوگ ویسے ہی بہت ڈسٹرب ہیں، ہر آدھے گھنٹے ایک گھنٹے بعد طلاق اور خلع کے کیسز آ رہے تھے۔ تو یہ وائلیشن بڑھ رہی ہے، کم نہیں ہوگی، کیونکہ اس کی بنیادی وجہ لوگوں کا بنیادی روزگار ہے، اور جب روزگار ڈسٹرب ہوگا تو یہ معاملات بھی بڑھیں گے۔
وہ کہتے ہیں گھر میں بند ہو کر انسان الجھنوں کا شکار تو ہوتا ہے، لیکن ہمیں اپنی ان خواتین کو ضرور داد دینی چاہیے جنہوں نے اپنی اچھی تربیت اور مشرقی روایات کا بھرم رکھا ہے اور ضبط و تحمل سے کام لیا ہے۔ ضبط سے کام لینے کا مشورہ مہر رحمان بھی ان خواتین کو دیتی ہیں جو شکاگو میں فلاحی ادارے اپنا گھر کو فون پر اپنے ساتھ ہونے والی زیادتیوں کی داستان سناتی ہیں۔ مہر رحمان شکاگو میں اپنا گھر کی پروگرام مینیجر ہیں۔
اطلاعات ہمارے پاس مستقل آ رہی ہیں ایکچولی، اور یہ میں آپ کو شکاگو کا ہی بتا سکتی ہوں، خاص کر چونکہ ہم لوگ ڈومیسٹک وائلنس کے مدعے پہ کام کر رہے ہیں پرائمریلی، تو ہمارے پاس اس طرح کی ہاٹ لائنز جو ہیں وہ ڈیفینیٹلی بڑھی ہیں، اور اپنے ابیوزر کے ساتھ گھر میں ہیں تو لوگ زیادہ سے زیادہ ٹیکسٹ، واٹس ایپ اور ای میل کا یوز کر رہے ہیں، تو ہمیں دیکھا ہے کہ اس کی تعداد جو ہے اچانک بڑھی۔
ان کا ادارہ ایسی خواتین کی مدد کرتا ہے جو نہ صرف امریکہ میں مقامی طور پر یا پاکستان، بھارت اور دیگر ممالک سے بیاہ کر امریکہ لائے جانے کے بعد شوہر یا سسرال والوں کے ناروا سلوک کا نشانہ بنتی ہیں، اور بعض اوقات قانونی طور پر امریکہ میں رہنے کی ان کی دستاویزات بھی مکمل نہیں ہوتی اور وہ عدم تحفظ کا بھی شکار ہوتی ہیں۔ انہوں نے وائس آف امریکہ سے بات کرتے ہوئے بتایا کہ ان کا ادارہ ہر صورت ان خواتین کی مدد کرنے کی کوشش کرتا ہے، اور ضرورت پڑے تو انہیں لیگل مددگار بھی مہیا کرتا ہے۔ ایسی مدد تو خود حکومتوں کو بھی کرنی چاہیے، اور اقوام متحدہ نے اس جانب توجہ بھی دلائی ہے۔ اقوام متحدہ کے سیکرٹری جنرل انتونیو گوترس نے حال ہی میں کہا ہے کہ گزشتہ چند ہفتوں کے دوران میں، جبکہ اقتصادی اور معاشرتی دباؤ اور خوف بڑھا ہے، ہم نے گھریلو تشدد میں خوفناک اضافہ دیکھا ہے، اور بعض ممالک میں مدد کے لیے پکارنے والی خواتین کی تعداد دگنی ہو گئی ہے۔ انہوں نے حکومتوں پر زور دیا کہ وہ کرونا وائرس کی عالمی وبا سے نمٹتے وقت خواتین کے تحفظ کو اولین ترجیح دیں۔ جسٹس ہیلپ لائن کے صدر ندیم شیخ کہتے ہیں کہ اقوام متحدہ کو ان ملکوں کی ضرور مدد کرنی چاہیے جہاں غربت زیادہ ہے، اور گھریلو تشدد کے مرتکب افراد کا ڈیٹا مرتب کرنا چاہیے تاکہ ایسے لوگ قانون کی گرفت میں آ سکیں۔ ان کا کہنا تھا کہ بعض صورتوں میں قانون گھریلو معاملات میں مداخلت نہیں کرتا، اور کرونا وائرس کی وبا سے جو ہنگامی حالات ہوئے ہیں ان میں تو قانون سازی بالکل نہیں ہو رہی، لیکن اگر کوئی خاتون کسی وکیل کے ذریعے یا ہیلپ لائن کے ذریعے مدد حاصل کرنا چاہتی ہے تو معاملہ عدالت تک پہنچ جاتا ہے۔ ماہرین کا خیال ہے کہ لاک ڈاؤن کے ان دنوں میں ہی نہیں بلکہ اس وبا کے ختم ہونے کے بعد بھی حکومتوں کو کچھ ایسی پالیسیاں ضرور بنانی چاہیے جو گھر کے یونٹ کو پریشانیوں اور الجھنوں کا مرکز نہ بننے دیں، بلکہ صحیح معنوں میں گھر سکون اور امن کا گہوارہ کہلا سکے. مدثرہ منظر، وائس آف امریکہ، واشنگٹن.
اس کے ساتھ ہی وائس آف امریکہ واشنگٹن سے آج کا یہ پروگرام ختم ہوتا ہے. یاسمین جمیل کو اجازت دیجیے، خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے.